रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सातै प्रदेशका विभिन्न जिल्लामा हावाहुरी असिना सहितको वर्षा, सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्पन्न निर्वाचनको समीक्षा, भावी रणनीति लगायतका विषयमा छलफल। राष्ट्रिय किताबखानाद्वारा एकीकृत डिजिटल निवृत्तिभरण सेवा शुरू। र इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको घोषणा। अब समाचार विस्तारमा। देशको सातै प्रदेशका विभिन्न जिल्लामा हावाहुरी असिना सहितको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले देशका विभिन्न ठाउँमा हावाहुरी सहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण हुन सक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले देशभर आगामी 3 दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङको प्रभाव रहने सम्भावना रहेको जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकोले आज राति र भोलिसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाड़ी र हिमालय भूभागका केही स्थान तथा बागमती मधेश लगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ असिना र हुरी सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने संकेत देखिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर संरचनाभित्र सुरक्षित भइहाल्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। वर्षाका कारण सड़क चिप्लो भएपछि नारायणघाट बुटवल सड़क खण्ड अन्तर्गत दाउने क्षेत्रमा रातिको समयमा 3 दिनसम्म सवारी सञ्चालनमा आंशिक रोक लगाइएको छ। वर्षाका कारण हुन सक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि चैत 8 गतेसम्म प्रत्येक दिन बेलुका 7 देखि बिहान 5 बजेसम्म रातिको समयमा ठूला सवारी साधन सञ्चालनमा आंशिक रोक लगाइएको नारायणगढ़ बुटवल सड़क आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालले जानकारी दिनुभयो। सूचना अधिकारी खनालका अनुसार सना तथा लामो दूरीका यात्रुवाहक सवारी साधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ। योजना कार्यालयले यस अवधिमा ठूला मालवाहक सवारी साधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्कीबास बजार क्षेत्रमा रोक्न र सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको समीक्षा र भावी रणनीति लगायतका विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगन कुमार थापाले दिनुभएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीति लगायतका विषयमा छलफल भएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकले सम्पन्न निर्वाचनमा कंग्रेसले भोगेको परिणामलाई विजय पराजयको आलोपालो श्रृंखलाको रूपमा लिँदै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद समेत दिएको छ। बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भए पनि राजीनामाको विषयमा कुनै निर्णय नगरी आज सकिएको छ। केन्द्रीय कार्यसमितिको बैठक आइतबार पुनः बस्ने कार्यवाहक मुख्य सचिव दुलालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकाय कर्मचारी र सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। मध्य प्रदेश राजधानी जनकपुरमा आज आयोजित कार्यक्रममा उहाँले कठिन र चुनौतीपूर्ण घड़ीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवाला निकायको योगदानको उच्च प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई चैत 12 गते शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। सचिवालयका अनुसार सांसदहरूको शपथ यही चैत 12 गते बिहिबार दिउँसो 2 बजे सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्य सभाकक्षमा हुनेछ। शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्रको सकल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको 2 प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेद्वारा आज जारी विज्ञप्तीमा नेपाल राजपत्रमा ईदको विदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार भोलि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ। पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा अल्पत्र परेका नेपाली अवस्था केही सहज भएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन्। शुरूमा दोहा, दुबई, जेद्दा र कुवेत शहरमा बढ़ी समस्या देखिएकोमा हाल दोहा र दुबईमा सीमित मात्रामै भए पनि हवाई सम्पर्क शुरू भएकाले ती ठाउँमा ट्रान्जिटमा रहेका सबै नेपालीहरू गन्तव्यतर्फ लागेको र जेद्दामा समस्यामा परेका 52 जना हज यात्रीहरू यही चैत 5 गते फर्किसकिएको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। यस्तै कुवेत शहरमा समस्यामा परेका 33 जनाको पनि यही चैत 4 गते साउदी अरेबियाको भिजाको प्रबन्ध मिलाई गन्तव्यतर्फ जान आवश्यक समन्वय गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी केही नेपालीहरूबाट त्रास वा डर फैलाउने उद्देश्यका फोटो, भिडियो र अन्य कन्टेन्ट बनाउने जस्ता सामग्री शेयर गर्ने 7 जना नेपाली पक्राउ परेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्ने बताउनु भएको छ। आजदेखि भक्तपुरमा शुरू भएको महिला कानून व्यवसायीको 32 राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि बार र बेन्च बीचको निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय किताबखानाले एकीकृत डिजिटल निवृत्त भरण पेन्सन सेवा शुरू गरेको छ। राष्ट्रिय किताबखाना निजामतीले आज औपचारिक कार्यक्रम आयोजना गरी निवृत्त भरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो। अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने निवृत्ति भरण उपदान लगायतका सेवाका लागि राष्ट्रिय किताबखाना धाइरहनु नपर्ने राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय किताबखानाले निकट भविष्यमा नै निवृत्त भरण अधिकार पत्र र निवृत्त कर्मचारी परिचय पत्रलाई नागरिक एप मार्फत हेर्न सकिने सुविधा विस्तार गर्ने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समय नेपालमा वाट्सएप प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने घटनाहरू बढ़ेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले आम नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। अपराधीहरूले वाट्सएप अकाउन्ट ह्याक गरी नजिकका साथीभाई तथा आफन्तसँग आर्थिक सहयोग माग्ने नयाँ शैली अपनाएको ब्यूरोले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने बताउनु भएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरान युद्धमा तानेको आफूमाथिको आरोपको खण्डन पनि गर्नुभएको छ। गैरातभरि नै इजरायलको जेरूसलम र इरानको तेहरानमा ठूला ठूला विस्फोटका आवाजहरू सुनिएका थिए। यसैबीच युनाइटेड अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया र बहराइनले इरानबाट क्षेप्यास्त्र आउने क्रम जारी रहेको बताएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले अमेरिका र इजरायललाई मध्य पूर्वमा व्याप्त द्वन्द्वको तुरून्तै अन्त्य गर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा गुटेरसले सन्देश प्रवाह गर्दै अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताउनु भएको छ। युद्धले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दै कम विकसित देशका लागि दुःखद परिणाम निम्त्याइरहेको उहाँले बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारले जीडीपीको 5.5% मात्रै ऋण उठाउन पाउने भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष 2083-84 लागि उठाउन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको हो। आयोगका अनुसार आगामी वर्षमा संघीय सरकारले जीडीपीको 5.5% नबढ़ने गरी आन्तरिक ऋण परिचालन गर्न सक्नेछ। आयोगले दिएको जीडीपीको सीमाका आधारमा आगामी आर्थिक वर्षमा नेपाल सरकारले 3,93,41 करोड़ रूपियाँसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले 2,43,66,00,000 ऋण परिचालन गरिसकेको छ। वित्त आयोगले प्रतिफल दिने आयोजना तथा कार्यक्रममा मात्रै आन्तरिक ऋण परिचालन गर्न सुझाव दिएको छ। वित्त आयोगले प्रत्येक वर्ष बजेट तर्जुमा गर्नु अघि सरकारलाई आन्तरिक ऋण उठाउने सीमा निर्धारण गरी दिने गरेको छ। आयोगले आयोजनाहरूको लागत लाभ विश्लेषण गरी आन्तरिक प्रतिफल दर बढ़ी भएका सामाजिक क्षेत्रका आयोजनामा मात्र आन्तरिक ऋणको उपयोग गर्न भनेको छ। नेपालका 75 जिल्लामा व्यावसायिक रूपमा कुखुरा पालन हुने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल व्यावसायिक कुखुरा पालन सर्वेक्षण 2081-82 नतिजा सार्वजनिक गर्दै मनाङ र मुस्ताङ बाहेक अन्य 75 जिल्लामा व्यावसायिक रूपमा कुखुरा पालन हुने गरेको देखाएको छ। प्रतिवेदनले हाल नेपालमा 22,928 फर्म र कृषकले व्यावसायिक कुखुरा पालन गरेको देखिएको र त्यसमध्ये 21,104 मासु, 1,706 फर्मले अण्डा र 118 चल्ला उत्पादन गर्दै आएको जनाइएको छ। नेपालमा कुखुरा व्यवसायबाट एक वर्षमा 60,96,00,000,000 रूपियाँ बराबरको मासु, 14,82,00,000,000 बराबरको अण्डा, 10,22,00,000,000 बराबरको चल्ला र 1,00,00,000,000 रूपियाँ बराबरको कुखुराको मल उत्पादन भई बिक्री वितरण भएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै 34.4% कुखुरा फार्म रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा 7.9% व्यावसायिक कुखुराका फार्महरू रहेको देखिएको छ। यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या बढ़ेको छ। चालू आर्थिक वर्षको 11 महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा घुम्न जाने पर्यटक 12,412 बढ़ेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा 156,283 पर्यटकहरू भ्रमणमा गएका थिए भने यस वर्ष 168,695 पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा 104,096 जना नेपाली पर्यटक भ्रमणमा गएका छन्। शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च रकमले घटेको छ। यस दिन सुनको मूल्य एकै दिन प्रति तोला 7,800 रूपियाँ र चाँदीको मूल्य तोलामा 115 रूपियाँले घटेको छ। शुक्रबार छाप भएको सुन प्रति तोला 2,94,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। शनिबारदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको विजेताले 10,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले 10,00,000 र उपविजेता टोलीले 5,00,000 रूपियाँ प्राप्त गर्नेछ। प्रतियोगिता चैत 7 गते शनिबारदेखि मूलपानी क्रिकेट मैदानमा शुरू हुनेछ। यस्तै प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन गरिने ख्यालले जनाएको छ। पाटन उच्च अदालतले थ्री स्टार क्लबसँग सम्बन्धित विवादको अन्तिम टुङ्गो लागेपछि मात्र ए डिभिजन लीग सञ्चालन गर्न निर्देशन दिएको छ। अदालतले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयलाई अन्तरिम आदेश दिँदै विवाद समाधान नभएसम्म प्रतियोगिता अघि नबढ़ाउन भनेको हो। 27 जेठ 2079 ठप्प ए डिभिजन लीग यही चैत 30 गतेदेखि सञ्चालन हुने अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरिसकेको छ। थ्री स्टारको विषयमा उठेका कानूनी प्रश्नको निष्कर्ष नआएसम्म लीग सञ्चालन गर्न उपयुक्त नहुने अदालतले ठहर गरेको हो। एन्फा अपील कमिटिले बी डिभिजनमा घटुवा गरेपछि थ्री स्टार उच्च अदालत पुगेको थियो। अब मौसम, आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ, असिना हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी मधेश लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेशका विभिन्न जिल्लामा हावाहुरी असिना सहितको वर्षा, सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्पन्न निर्वाचनको समीक्षा, भावी रणनीति लगायतका विषयमा छलफल। राष्ट्रिय किताबखानाद्वारा एकीकृत डिजिटल निर्वृत्त भरण सेवा शुरू। र इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको घोषणा। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।